नादरीन अस्सलाम वालेकुम। इल्म व हिकमत गामदी के साथ में आज एक नए उन्वान के साथ आपके सामने हाजिर हैं। नादरीन, अल्लाह ताला फरमाता है कि महीनों की तादाद हमेशा से 12 ही रही है, लेकिन ये महीनों की इब्तिदा कैसे होगी और इसकी इंतहा कैसे होगी और हमें कैसे पता चलेगा कि कोई महीना शुरू हुआ और कोई महीना ख़त्म हुआ, इसके मुतालिक नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की जब हम सीरत का मुताला करते हैं तो आपने चांद की जो है वो देखने की रोयत के बारे में बात की और रमज़ान से मुतालिक स्पेशली एक हदीस है जिसका हवाला मैं देना चाहूँगा कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जब तुम चांद को देखो तो रोज़ा रखो और जब तुम चांद को देखो तो इफ्तार करो। गोया ये बता रहा है कि हर महीने की इब्तिदा जो है वो चांद को देख कर की जाएगी, और जाहिर है जब आप चांद को देख कर किसी महीने की इब्तिदा करेंगे तो इसका मतलब उसका जो पिछला महीना है वो उसका इख्तिताम हो गया। रोयत हिलाल का ये जो मसला है हमारी सोसाइटी का एक बड़ा नाजुक मसला है और हम कई सालों से देखते आ रहे हैं कि इससे मुतालिक हमेशा हमारी सोसाइटी में इख्तलाफात जन्म लेते हैं। आज का हमारा उनवान इसी से मुतालिक है और हसब मामूल मेरे साथ मुमताज़ स्कॉलर जनाब जावेद अहमद गामदी साहब तशरीफ़ रखते हैं। अस्सलामु अलैकुम जावेद साहब।
वालेकुम सलाम।
जावेद साहब, अल्लाह ताला ने तो ये बता दिया कि महीनों की तादाद 12 है और नबी सल्लल्लाहु अलैहि वसल्लम की सीरत से पता चला कि हिलाल को देखकर हमें इब्तिदा करनी है हर महीने की। पहली बात ये, पहला बुनियादी सवाल कि ये हिलाल ही को या चांद ही को क्यों मुंतखब किया गया पॉइंट ऑफ रेफरेंस के तौर पर? सूरज के साथ भी तो बात की जा सकती थी।
दुनिया जब से वजूद में आई है इंसान को कुछ ना कुछ शऊर इस बात का रहा है कि वह अपने लिए एक कैलेंडर बना ले, एक निज़ाम औकात अपने लिए तरतीब दे ले। अब कैलेंडर बनाना है या निज़ाम औकात तरतीब देना है, इसमें बड़ा किरदार इस चीज़ ने अदा किया है कि मौसम एक जगह से शुरू होकर फिर वापस उसी जगह आ जाते हैं।
ठीक,
जाहिर है कि ये सूरज की गर्दश ज़मीन की गर्दश के नतज हैं जिनको हम साइंसी लिहाज से अब हम बहुत समझते हैं। इससे पहले ऐसा नहीं था लेकिन लोग इसका मुशाहदा करते थे। अगर फ़र्ज़ कर लीजिए कि जनवरी से सर्दियाँ शुरू हुई हैं तो फिर जनवरी के महीने में आके सर्दियाँ ख़त्म हो जाती हैं, हमने उसको अब नाम दे लिया है।
ठीक है,
असल में तो ये एक साइकिल है जो पूरा हो जाता था। इसको सामने रख कर जब साल की तकसीम की गई तो 12 महीनों में हुई। ये मालूम होता है कि जब 30 दिन के लिए आपने महीने का तकर्रुर कर लिया और फिर उसके बाद उसको आपने एक हफ्ते में तकसीम कर लिया, 7-7 दिन में, तो एक तरह का निज़ाम औकात आ गया। इससे आप एक तसव्वुर कायम कर लेते हैं कि दुनिया में जो ज़मान कार फरमा है वो किस तरीके से आपकी ज़ात से मुतल्लक होता है। चुनाँचे इससे तारीखें मुतय्यन हो जाती हैं। आप कहते हैं 20 तारीख को ये होगा, 25 तारीख को ये होगा, एक निज़ाम औकात आ गया।
बिल्कुल ठीक है।
इस निज़ाम औकात में सूरज ने बड़ा किरदार अदा किया। जब आसमान के तगैरात को चांद के मामले में देखा गया तो इंसान ने यह महसूस किया कि उसमें भी इसी नौयत का तगैर होता है और वो भी कमो बेश 29 या 30 दिन में मुकम्मल हो जाता है।
ठीक,
यानी एक जगह से चांद की पता होती है और उसके बाद वो आहिस्ता आहिस्ता पाए तकमील को पहुंचता है, फिर जवालाशना होता है, फिर उस जगह पहुंच जाता है कि जहां कुछ दिन के लिए गायब हो जाता है और फिर तुलू हो जाता है। यानी ये भी एक अमूमी मुशाहदा है। इन दोनों चीज़ों का मज़हब से कोई ताल्लुक नहीं है। ये दोनों चीज़ें तो दुनिया में जिस तरह इंसान पाए जाते हैं, मौसम पाए जाते हैं, गर्दश आफ्ताब पाई जाती है, इसी तरीके से ये दोनों चीज़ें भी पाई जाती थी। यानी एक नौयत से सूरज अपनी गर्दश मुकम्मल करता है, ज़मीन अपनी गर्दश मुकम्मल करती है, उसका नतीजा निकलता है आपके यहाँ मौसमों की तब्दीली की सूरत में, और उससे आप शमसी कैलेंडर तरतीब दे लेते हैं। बिल्कुल इसी तरीके से चांद भी आसमान के ऊपर इन मुख्तलिफ मराहिल से गुजरता है। हिलाल होता है, बद्र होता है, जवाल आता है, फिर उसके बाद दोबारा हिलाल हो जाता है। तो ये चीज़ तो यूँ समझ लीजिए कि हमारे अमूमी मुशाहदात से मुतल्लक है।
बिल्कुल,
अब हमने इसको बहुत साइंटिफिक कर लिया है, बड़ी हद तक इसको मुतय्यन कर लिया है, बहुत सी सदियों का हिसाब अब हमारे पास मौजूद है, एक तकवीम को हम दूसरी तकवीम में तब्दील कर लेते हैं। ये सारी चीज़ें इल्म के साथ हमारे सामने आई, लेकिन एक अमूमी मुशाहदा एक बद्दू का, एक देहात में रहने वाले का भी इन तगैरात को देखता था। इस वजह से अल्लाह ताला ने यह फरमाया है कि इंसान ने जब अपनी ज़िंदगी की इब्तदा ज़मीन पर की तो उस वक्त इसी अल्लाह की तकवीम में यही 12 महीने मुकर्रर हो गए। यानी हफ्ते की तकसीम भी गोया फितरत ने कर दी और बिल्कुल इसी तरीके से महीने की तकसीम भी हो गई। साल में अगर 12 महीने आएंगे तो वो 30 के भी हो सकते हैं, 31 के भी हो सकते हैं, वो इससे कम वेश भी हो सकते हैं।
बिल्कुल सही।
तो सूरज के महीनों के तायुन में तो असल में 365 दिन में चूंकि ज़मीन की गर्दश मुकम्मल हो जाती है तो उसको तकसीम किया गया। उसमें भी कुछ मुश्किलात पेश आती हैं। चुनाचे आपके इल्म में होगा कि लीप का एक साल होता है, उससे हम ये मुश्किलात दूर करते हैं। फिर एक लंबे अरसे के बाद ये हमारे यहाँ इस वक्त कैलेंडर जारी है, शमसी तकवीम जिसको कहते हैं, लंबे अरसे के बाद फिर उसमें कुछ तब्दीली करनी पड़ती
वो
है,
एक सेंचुरी आती है, लीप सेंचुरी आती है।
जिसके नतीजे में असल में ये हिसाब किताब बराबर रहता है।
ठीक, बिल्कुल सही
तो
है।
ये बड़ा हिसाबी तरीका है जिससे शमसी कैलेंडर को तरतीब दिया गया है। शमसी कैलेंडर चूंकि हिसाबी तरीका अपने अंदर रखता है, तो जाहिर बात है कि बद्दू देहात में रहने वाले दूसरे लोगों के लिए ये कोई मौजू चीज़ नहीं बनती। जो हिसाब का एक तरीका आसमान पर लिखा हुआ एक नज़र आ रहा है और आसमान हर जगह से नज़र आ रहा है, वो अगर आप देखें तो वो कमरी तरीका ही, यानी
ठीक,
चांद की गर्दश बिल्कुल मुतय्यन तरीके से इसी तरह से 29-30 दिनों में अपने आप को पूरा करती रहती है। इसमें एक चीज़ तो ये मुशाहदे में आ गई इंसान के कि 30 दिन से ज़्यादा का नहीं होता ये महीना, यानी चांद की गर्दश का ये अमल ऐसा तो होता है कि 29 दिन पर ख़त्म हो जाए
ठीक है।
और उसके बाद नया चांद तुलू हो जाए, लेकिन ऐसा कभी नहीं होता कि ये 30 दिनों से ज़्यादा का हो जाए।
ना 29 दिन से कम का होता है।
29 दिन से कम कभी नहीं होता
ठीक है,
और 30 दिन से ज़्यादा कभी नहीं होता,
बिल्कुल सही।
ये अमूमी मुशाहदे में ये बात आ गई। अब जो 30 दिन है वो तो गिनती आप पूरी कर लेंगे, यानी जब एक बार इब्तिदा हो गई
तो
तो
आप
गिनती
पूरी कर
पूरी
लें।
करके आप 30 दिन मुकर्रर कर लेंगे, तो 30 दिन की मुद्दत यकीनी हो गई।
ठीक है,
इलम में दो ही चीज़ें होती हैं ना,
बिल्कुल सही।
यानी या एक चीज़ यकीनी हो जाती है या वो इस्तिंबात पर मबनी होती है। अब ये यकीनी हो गई। दूसरी चीज़ ये है कि 29 का कब होगा, उसकी अलामत तो एक ही हो सकती है, वो ये कि चांद तुलू कर जाए, ये दोनों सूरतें हो गई।
बिल्कुल ठीक।
तो ये दोनों सूरतें रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम पहले भी ऐसी मौजूद थी, यानी अरब भी इसी तरीके से महीनों की तयन करते थे, इसी तरीके से 29 और 30 में महीना होता है इसको बहुत अच्छी तरह जानते थे, और उनकी अपनी ज़िंदगी भी बड़ी हद तक कमरी तकवीम ही से वाबस्ता थी। ताहम कुरान मजीद से भी मालूम होता है और उनकी तारीख का मुताला करने से भी पता चलता है कि उन्होंने खुद हज में, क्योंकि माशी मफादात भी वाबस्ता हो गए थे, तो ये तब्दीली कर ली हुई थी कि वो एक महीने का इजाफा करके, इसको कुरान मजीद कहता है कि ये नसी का एक कायदा था, एक महीने का इजाफा करके उसको वो शमसी कैलेंडर के करीब कर लेते थे।
ठीक, और अल्लाह
इसको
ताला ने इस पर तंबीह की,
इस पर
तनकीद
तंबीह
की।
की और ये कहा कि ये ज्यादतुन फिल कुफर है, यानी हुआ क्या है कि अल्लाह ने एक तकवीम मुकर्रर की हज के लिए, आपने उस तकवीम के अंदर जो हिकमत कार फरमाया उसको समझने की बजाय अपने माशी मफादात के तहत अल्लाह ताला के बनाए हुए कायदे को बदल डाला। इस तरह की हीलाबाजी को कुरान मजीद ने कुफर से ताबीर किया है, यानी हीला आदमी नहीं कर सकता जब तक कि खुदा पर ईमान में कोई खराबी पैदा ना हो जाए,
ठीक।
इसलिए कि हीला तो उसी वक्त होगा ना। इंसान इसलिए एक दूसरे के साथ हीला कर लेते हैं कि वो ये समझते हैं कि ये हाजिर नाजिर नहीं है, ये आलिमुल गैब नहीं है, इसको क्या मालूम होगा, मैं इसको धोखा दे दूंगा। जब आप खुदा को धोखा देने की कोशिश करते हैं तो इसके बानी तो ये है कि आप असल में खुदा के हाजिर नाजिर होने पर, खुदा के आलिमुल गैब होने पर यकीन नहीं रखते। तो ये कुफर जो कहा
ठीक
गया ज़्यादतुन फिल कुफर, ये दर हकीकत इसी चीज़ की ताबीर है। तो ये
ठीक
समझ लीजिए कि ये चीज़ पहले से मौजूद थी। अब जब ये कहा गया कि रमज़ान के रोज़े रखे जाएंगे, तो रमज़ान से भी लोग वाकिफ़ हैं, कमरी महीने से भी वाकिफ़ हैं, ये तकवीम कैसे होती है इससे भी वाकिफ़ हैं, इसका मज़हब से कोई ताल्लुक़ नहीं है, ये एक अमूमी चीज़ है।
ये एक अमूमी चीज़ है।
रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया उस पर हम आगे बहस करेंगे।
जी, रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम ने जब फरमाया कि चांद को देखो तो रोज़ा रखो और चांद को देखो तो इफ्तार करो, अब यहाँ पर एक बहस हमारे यहाँ पाई जाती है कि इसमें जो रोयत का जो लफ्ज़ है वो आपकी बसरी, आप आँखों से देखने ही पर है। अब आप अगर साइंटिफिक नॉलेज की बुनियाद पर अगर कोई चीज़ तय कर लेते हैं कि इस वक्त चांद तुलू हो चुका है, तो वो उसको मानने को तैयार नहीं है। क्या इस्तदलाल है आपके पास इसका?
मैं ज़रा इससे पीछे जाना चाहूँगा,
जी
जैसे कि मैंने अर्ज़ किया था कि रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया, पहले इसको देखना चाहिए।
ठीक,
ये तमहीद जो मैंने बांधी उससे मकसूद ये था कि ये बात लोगों पर वाज़े की जाए कि महीना कमरी है या महीना शमसी है, इसकी तायिन का ताल्लुक इल्म रियाजी से है या इल्म मुशाहिदा से है, ये कोई मज़हबी चीज़ नहीं है असलन। ये ऐसे ही है जैसे आपको कहा जाए कि आप जुमे के दिन नमाज़ पढ़ेंगे, तो जुमे का दिन कोई मज़हबी चीज़ नहीं है, वो तो एक दिन है जैसे दूसरे दिन आते हैं, दुनिया भर में जुमा आता है। आपको ये बताया गया कि इसमें आपको नमाज़ पढ़नी है, तो कमरी तकवीम के मुताबिक जो महीने अरब में राइज थे, अरब जिनसे वाकिफ़ थे, उनमें से रमज़ान का इंतखाब कर लिया गया, और उस इंतखाब की वजह भी बता दी गई कि चूंकि
वजह
रमज़ान में
बता।
कुरान नाजिल हुआ है, इस वजह से ये महीना एक तरह से मौसम बहार की तरह आता है, इसकी बहार कुरान मजीद है और इसमें जो फसल नशोनुमा पाती है वो तकवे की फसल है। तो एक बड़ी खूबसूरत तकरीब पैदा कर दी गई, ये चूंकि कुरान नाजिल हुआ है, कुरान इंसान की रहनुमाई के लिए आया है, कुरान तकवे की तालीम देता है, तो इस महीने को रोज़ों के लिए खास कर दिया जाए। इसमें एक महीना जो पहले से मौजूद है, यानी ऐसा नहीं है कि रमज़ान मज़हब की तख्लीक है, مہینہ مذہب نے بنایا ہے،
مہینہ پہلے سے چلا آ رہا تھا،
مذہب نے بنائی ہے،
ہاں پہلے
قمری
سے چلا
تقویم کی تعین کے طریقے مذہب نے بنائے ہیں، یہ مذہب کا مسئلہ نہیں ہے، یہ تو فلکیات کا مسئلہ ہے، یہ ریاضی کا مسئلہ ہے، یہ مشاہدے کا مسئلہ ہے، یہ انسان کے ماحول کا مسئلہ ہے۔ اس کے لیے جس طریقے سے میں کچھ علم رکھ سکتا ہوں آپ بھی رکھ سکتے ہیں، کافر بھی رکھ سکتا ہے، مومن بھی رکھ سکتا ہے، یعنی اس کا کوئی اختصاص نہیں ہے مذہب کے ساتھ، اس کو سمجھ لینا چاہیے۔ اب دیکھیے رسالت مآب صلی اللہ علیہ وسلم کیا فرما رہے ہیں، اللہ تعالیٰ نے قرآن مجید میں یہ کہا کہ آپ جب رمضان کے مہینے کو پائیں تو پورے مہینے کے روزے رکھیں، فلیصم ہو،
فلیصم۔
مذہبی ذہن اس طرح کا ہوتا ہے کہ وہ بعض اوقات تنقید میں چلا جاتا ہے کہ اللہ کے حکم پر عمل کرنا ہے، اندیشہ ہوا کہ لوگ کہیں اصرار نہ کریں کہ ہم 30 ہی روزے رکھیں، اس لیے کہ مہینہ 30 کا بھی ہوتا ہے، مہینہ 29 کا بھی ہوتا ہے، تو پورے مہینے کے روزے رکھنے ہیں تو پورا کرنا ہے نا آپ کو، تو کوئی شخص یہ نہ کہے کہ نہیں جو روزوں کا مہینہ وہ تو کامل مہینہ ہوگا، ہم 30 ہی روزے رکھیں گے۔ اب دیکھیے آپ نے کیا فرمایا، آپ نے فرمایا الشہر تسعم و عشرون، بھائی مہینہ 29 کا بھی ہوتا ہے، گویا جو ایک بدعت پیدا ہو سکتی تھی یا دین میں ایک تکشف دخل انداز ہو سکتا تھا یا غلو اصل انداز ہو سکتا تھا،
اس کا
پیغمبر کا منصب اصل میں ریاضی یا فلکیات پڑھانا نہیں ہے، آپ کو یہ تعلیم دینا ہے کہ دین میں کوئی غلو نہ پیدا ہو جائے، کوئی ایسی تعبیر نہ داخل ہو جائے کہ جو دین کے مقصد کو فوت کر دے،
ٹھیک ہے۔
آپ کو پورے مہینے کے روزے رکھنے ہیں تو فرمایا کہ یہ پورا مہینہ 29 کا بھی ہوتا ہے، الشہر تسعم و عشرون فائزہ رأیتم الحلال فصوموا، اس لیے اگر 29 کو چاند نظر آ گیا ہے تو اصرار نہ کرو کہ 30 پورے کرنے ہیں،
ٹھیک ہے،
پھر آپ عید بھی کر سکتے ہیں، روزے بھی رکھ سکتے ہیں، فصوموا روزے رکھ لو، وَإِذَا رَأَيْتُمُوهُ فَأَفْطِرُوا، اور جب وہ نظر آ جائے تو افطار کر لو، فَإِنْ غُمَّ عَلَيْكُمْ فَاقْدُرُوا لَهُ، اور اگر کسی موقع کے اوپر شبہ پیدا ہو جائے، بادل آ گئے ہیں، مطلب پوری طرح صاف نہیں ہے، تو اندازہ کرو جیسے کرتے ہو، یعنی جو پہلے طریقہ موجود ہے۔ اب اگر آپ رسالت مآب صلی اللہ علیہ وسلم کی زندگی کا مطالعہ کریں تو آپ نے اس معاملے میں جو تینوں ہی طریقے اس وقت ممکن تھے تینوں ہی اختیار کیے، یعنی ایسا بھی ہوا کہ 30 پورے کر لیے، چاند نظر نہیں آیا، کوئی اطلاع نہیں ملی،
تو 30 پورے کر لیے،
اب 30 پورے کر لیے، یہ چاند دیکھ کے پورے کیے ہیں، یہاں حساب کی قطعیت اثر انداز ہو گئی،
بالکل ٹھیک، بالکل
29 کو چاند نظر نہیں آیا تو 30 کیوں پورے کیے ہیں، اس علم اور اس یقین پر پورے کیے ہیں کہ مہینہ 30 سے زیادہ کا نہیں ہو سکتا، یہ بات مشاہدے میں آ چکی ہے۔ آپ نے دوسرا طریقہ بھی اختیار کیا، کسی نے بھی چاند نہیں دیکھا، لوگ روزہ رکھے ہوئے ہیں، لیکن باہر سے ایک آدمی آ گیا ہے، سکا آدمی ہے، کوئی وجہ نہیں ہے کہ اس کے اوپر آپ شبہ کریں، وہ یہ بتا رہا ہے کہ ہم نے چاند دیکھ لیا، تو آپ نے اس پر فیصلہ کر دیا، یعنی شہادت پر فیصلہ ہو،
شہادت پہ ہوا، بالکل ٹھیک۔
اصل چیز کیا ہوئی، اصل چیز یہ ہے کہ مہینے کا تعین کرنا ہے، مہینے کا تعین کرنے کے جو ذرائع آپ کے پاس ہوں گے ان سے آپ کام لے لیں گے، یہ تو ہوا عمومی قاعدہ۔ حدیث میں جو بات بیان کی گئی ہے وہ اصل میں یہ ہے ہی نہیں کہ آپ نے چاند دیکھ کر روزہ رکھنا ہے،
ہاں
یہ متکلم کا منشا ہی نہیں ہے، وہ تو یہ بتا رہا ہے کہ دیکھیے کہیں آپ اصرار نہ کریں اس بات پر کہ مہینہ 30 کا ہونا ہے اور ہم نے 30 ہی دن پورے کرنے ہیں، کیونکہ اللہ تعالیٰ نے فرمایا پورے شہر کے روزے رکھو، پورے مہینے کے روزے رکھو، تو شہر یا مہینہ یہ ہمیں پورا کرنا ہے، کہیں یہ غلط استدلال رواج نہ پا جائے۔ تو اس لیے دیکھیے روایت شروع یہاں سے ہوتی ہے، الشہر تسعم و عشرون،
کہ مہینہ 29 کا بھی ہوتا ہے،
کبھی ہوتا ہے، لہذا چاند نظر آ جائے، کس دن نظر آ جائے، 30 تو زیر بحث نہیں ہے، لہذا 29 کو چاند نظر آ جائے تو روزہ رکھ لیا کرو،
رکھ لو،
افطار بھی کر لیا کرو۔ حضور کا ارشاد یہ ہے، اب راویوں نے کیا کیا، انہوں نے جو پہلا حصہ ہے اس کا،
اس کو
الشہر تسعم و عشرون،
اس کو
بعد راویوں نے، یعنی یہ سیدنا عبداللہ بن عمر نے بھی اس کو روایت کیا، سیدنا ابو ہریرہ نے بھی روایت کیا، بالکل انہیں لفظوں میں جیسے میں نے آپ کو بیان کیا، لیکن اسی روایت کو بعض دوسرے راویوں نے اس اضافے کو یا اس ابتدا کو حذف کر کے روایت کر دی،
ٹھیک ہے۔
اب ظاہر ہے کہ جب آپ نے الشہر تسعم و عشرون کا یہ حصہ حذف کر دیا تو بات تبدیل ہو گئی، یعنی بات کو سمجھنے میں اب لوگوں کو دقت ہوئی، انہوں نے یہ خیال کیا کہ حضور یہ فرما رہے ہیں کہ چاند دیکھنا ضروری ہے، چاند، یہ وہی بات ہے جو اس سے پہلے زکوٰۃ سے متعلق ایک پروگرام میں زیر بحث آئی تھی کہ متکلم کیا کہہ رہا ہے، آپ یہ نہیں کہہ رہے کہ چاند دیکھنا ضروری ہے، آپ یہ کہہ رہے ہیں کہ اگر 29 پر چاند نظر آ گیا ہے تو افطار بھی ہوگا، روزہ رکھا بھی جائے گا، 30 پر اصرار نہیں کرو گے تم،
ٹھیک
اس معاملے میں۔
جاوید صاحب، تو اب یہ ہے کہ آپ کی جو پوری گفتگو ہے اس سے جو میں نتیجہ اخذ کر رہا ہوں وہ یہ کہ آج ہمارے پاس جو سائنٹیفک ذرائع موجود ہیں، اگر آج ان ذرائع سے جیسے کہ ہم نے وقت کے تعین کے لیے جو ہے وہ گھڑی بنا لی ہے, تو چاند کی طلوع ہونے اور چاند کے جو ہے وہ زوال پذیر ہونے کے لیے بھی اگر ہم کوئی اس طرح سائنٹیفک میتھڈ بنا لیں اور پورے سال کا ایک کیلنڈر ترتیب دے دیں تو اس پہ عمل کرنے میں کوئی مذائقہ نہیں ہے,
کوئی مذائقہ نہیں ہے. اصل میں یہ دین اور مذہب کا مسئلہ ہی نہیں ہے. میں نے اسی وجہ سے بہت تفصیل سے آپ کو بتایا کہ روایت میں ایک خاص طرح کی تحریف ہوئی ہے, ہوئی غلطی سے, ایسا نہیں کہ جان بوجھ کے کیا گیا ہے. یعنی روایت کا ایک حصہ بعض راویوں نے حذف کر دیا ہے, اس سے ایک دوسرا مدعا پیدا ہو گیا اس کے اندر. اصلا جو بات کہی گئی تھی یہ تھی, اور پیغمبر یہی باتیں کہا کرتے ہیں. یعنی چاند دیکھنا ہے یا چاند نہیں دیکھنا, اس کا تعلق پیغمبرانہ منصب سے نہیں ہے. انہوں نے تو یہ بات واضح کی کہ غلو نہ پیدا کر لینا, 30 پر اصرار نہ کرنا, 29 پر بھی مہینہ مکمل ہو جاتا ہے, اور اگر چاند نظر آ جائے تو اس کے بعد اصرار کرنے کی ضرورت نہیں, آپ افطار بھی کر سکتے ہیں اور آپ روزہ بھی شروع کر سکتے ہیں. یعنی مہینہ ختم بھی ہو سکتا ہے, مہینہ شروع بھی ہو سکتا ہے. یہ بات واضح کر دی. اب اس کے بعد یہ دیکھیے کہ قمری تقویم ہے. میں نے آپ سے عرض کیا کہ 30 کے بارے میں ہمارے پاس یقینی ذریعہ علم موجود تھا, چاند دیکھنے کا طریقہ اختیار نہیں کیا گیا. اگر 29 کے بارے میں بھی یقینی ذریعہ علم سامنے آ جائے
تو نہیں کریں گے پھر,
تو نہیں کرنا چاہیے نا.
صحیح ہے.
اس وجہ سے سائنس کی ترقی کے ساتھ اگر کسی چیز کو آپ یقین سے معلوم کر لیتے ہیں, آپ نے بڑی اچھی مثال دی. اس زمانے میں ہمارے لیے یہ ممکن نہیں تھا کہ ہم کمرے میں بیٹھے ہوئے یہ تعین کر سکیں کہ فجر ہو گئی ہے, ظہر ہو گئی ہے, مغرب ہو گئی ہے, یہ تعین نہیں کر سکتے.
نہیں کر سکتے.
ہمیں صبح کے وقت بھی باہر نکل کر تارے دیکھنا پڑتے تھے کہ کیا پھر واقع طلوع فجر ہو گیا ہے. آسمان پر نمود بڑھانے والی نشانیوں کو دیکھنا ناگزیر ہو جاتا تھا, اور کوئی ذریعہ نہیں تھا. اور دوپہر کے وقت بھی یا عصر کے وقت بھی ہمیں سورج کو دیکھنا پڑتا تھا.
سحر اور افطار کے اوقات میں بھی,
سحر اور افطار کے اوقات میں یہی کرنا پڑتا تھا. اس کے سوا کوئی اور راستہ نہیں تھا. چنانچہ بیان کیا نا قرآن مجید نے کہ جب سفید دھاری سیاہ دھاری سے الگ ہو جائے.
بالکل.
اب سفید دھاری سیاہ دھاری سے کب الگ ہوتی ہے, اس کو کوئی جاننے کا ذریعہ اس زمانے میں اس کے سوا نہیں تھا کہ آپ باہر نکلے اور آپ نے دیکھ لیا, یا کسی اور آدمی نے دیکھا, اس نے ایک نقارہ بجا دیا, آپ نے بھی روزہ رکھ لیا, افطار کر لیا. یہی کرتے تھے. آپ نے گھڑی ایجاد کر لی. آپ اپنے کمرے کے اندر بیٹھے ہوئے ہوتے ہیں, یعنی وہی اوقات ہیں جن کا مشاہدہ کر کے آپ کو وہ اوقات بتا دیے گئے ہیں. آپ اپنے کمرے میں بیٹھے ہوتے ہیں. آپ مجھے بتائیے کبھی باہر نکلتے ہیں؟
نہیں نکلتے. آپ
کبھی سورج دیکھتے ہیں؟
نہیں.
کچھ بھی نہیں کرتے نا. گھڑی اصل میں آپ کو اطلاع دے دیتی ہے کہ وہ وقت آ گیا ہے. اطمینان کے ساتھ نماز پڑھتے ہیں, اطمینان کے ساتھ روزہ افطار کرتے ہیں, اطمینان کے ساتھ آپ سحر
کرتے ہیں. بالکل ٹھیک.
یعنی مجھے یاد ہے کہ ایک مرتبہ میں ایک عزیز کے ہاں تھا, تو میں نے گھڑی دیکھی اور افطار کا سامان پڑا ہوا تھا, میں روزہ افطار کر لیا. تو ایک ہنگامہ ہو گیا. انہوں نے کہا کہ ابھی اذان نہیں ہوئی. تو میں نے مسکرا کے ان سے یہ کہا کہ بھائی اس کے ہاتھ پر بھی گھڑی بندھی ہوئی ہے, یعنی وہ کہیں آسمان سے الہام پا کے اذان نہیں دے گا, اسی وقت کے مطابق اس نے بھی اذان دینی ہے. ابھی چند لمحوں میں دے دے گا. ہو سکتا ہے کہ اس وقت روزہ افطار کر رہا ہوں, روزے کا وقت ہو گیا ہے. وقت ہو گیا تو آپ افطار کیجیے روزے کو. تو یہ گھڑی ہے کہ جس نے اصل میں ایک متبادل کی حیثیت اختیار کر لی. یہ خالص سائنسی ایجاد ہے.
بالکل.
اس کے سوا تو کچھ نہیں ہے. تو بالکل یہی صورت چاند کے بارے میں بھی ہے. اگر آپ چاند کی پیدائش کے بارے میں یقینی طور پر کچھ ذرائع پیدا کر لیتے, جیسے کہ اب اندازہ ہو رہا ہے کہ ایسا ہو گیا ہے, تو جو طریقہ بھی آپ اختیار کریں گے وہ بالکل دین کے لحاظ سے درست ہوگا, اس میں کوئی معنی نہیں ہوگا.
ٹھیک ہے. تاہم اگر ہم اپنی سوسائٹی کی بات کریں, ہم مثال کے طور پر یہ ذرائع جو ہے, جو پیور سائنٹیفک ذرائع ہیں, ان پر اعتماد نہیں کرتے, اور ہم باقاعدہ جو ہے وہ ایک کمیٹی بناتے ہیں جو کہ چاند کو دیکھتی ہے, اپنے آنکھوں سے دیکھتی ہے اور پھر وہ فیصلہ کرتی ہے, تو اس کے اندر بھی کوئی مذائقہ نہیں ہے کہ اگر ہم یہ والا اہتمام کرتے ہیں.
ایک چیز اصول میں سمجھ لیجیے.
جی.
وہ یہ ہے کہ مثال کے طور پر ہم نے ابھی بحث کی, میں نے آپ کو بتایا کہ حدیث اصل میں یہ تھی, اس کا مطلب سمجھ میں لوگوں کو غلطی لگی ہے, بعض راویوں نے اس میں یہ تبدیلی پیدا کر دی, اس سے غلط فہمی ہو گئی.
ٹھیک ہے.
لیکن کیا میری اس بات کو فوری طور پر سارا معاشرہ مان لے گا؟
نہیں مانے گا.
ہم نے یہ کہا کہ سائنسی انداز سے جب آپ تحقیق کرتے ہیں تو اس سے بھی یقینی علم حاصل ہو جاتا ہے. یقینی علم حاصل ہونے کا اگر کوئی ذریعہ دریافت ہو گیا ہے تو اس پہ اعتماد کرنا چاہیے. یعنی یہ جو رویت ہلال کا مسئلہ ہے یا مہینے کی تعین کا مسئلہ, یہ اصل میں ہے ہی سائنس کا مسئلہ. اس میں آخری ورڈکٹ میرا یا کسی مفتی صاحب کا نہیں ہے, وہ ہے ہی سائنسدانوں کا. یعنی اگر آپ مجھ سے پوچھیں تو اس معاملے میں فتویٰ انہی کا چلے گا اور چلنا چاہیے. ہم نے اس پر گفتگو کر لی, مجھے بھی اطمینان ہوا, آپ کو بھی اطمینان ہوا, ہو سکتا ہے بہت سے لوگوں کو اطمینان ہو, لیکن پوری کی پوری قوم کو اطمینان ہو گیا ہے؟ ایسا نہیں ہوتا. چنانچہ دونوں کام ہونے چاہیے. ایک یہ کہ اس حقیقت کے معاملے میں لوگوں کو ایجوکیٹ کرنے کا سلسلہ جاری رہے, اس پر گفتگو ہوتی رہے, میں نے ایک بات کی ہے اس پر کسی کو اعتراض ہے لوگوں کے سامنے آتا رہے. اس کے نتیجے میں سوسائٹی کے اندر فکری تبدیلیاں آتی ہیں.
बिल्कुल
ये काम हमें अलग से करना चाहिए। दूसरी चीज ये कि इस वक्त क्या किया जाए, इस वक्त जाहिर है वही करना चाहिए जिस पर आमतुन नास का भी एतमाद है, जिसमें उलमा का भी ज्यादातर इत्तफाक है, क्योंकि आप माशरे को इंतशार के हवाले नहीं कर सकते,
नहीं कर सकते हैं।
एक या दो आदमियों की राय के ऊपर कानून साजी नहीं कर सकते। यानी मैं बहुत सी चीजों में उलमा से इख्तलाफ करता हूं, मैं ये कहता हूं कि इसके दलाइल सुनिए, सोसाइटी को एजुकेट होने दीजिए, लेकिन मेरी राय पर कानून साजी नहीं होनी चाहिए। उसकी वजह यह कि कानून साजी के लिए जरूरी है कि उसको एक अमूमी इत्तफाक हासिल हो, वो अमरोहम शुरा बैनाहम के उसूल पर होगा,
बिल्कुल सही,
और उसमें अक्सरियत की राय को फैसला कौन होना चाहिए। इस वक्त हमारे यहाँ अक्सरियत का मामला यही है कि वो ये समझते हैं कि नहीं चांद देखना है, और रिवायत में यही बात कही गई है, रिसालत माब सल्लल्लाहु अलैहि वसल्लम का यही इरशाद है, उन्होंने ऐसे ही समझा उसे। इस वजह से चांद देखना बहुत ज़रूरी है, चांद देखना बहुत ज़रूरी है, तो उसके लिए अब इज्तमाही नज़म क्या पैदा किया जाए। इज्तमाही नज़म यही पैदा किया जा सकता है कि रियासत की सतह पर एहतमाम कर दिया जाए। यानी आपके पास दो रास्ते हैं,
दो रास्ते
एक यह है कि आप लोगों को छोड़ दीजिए,
इनफरादी तौर पर लोग
इनफरादी तौर पर फैसला कर लें अपना, या ज्यादा से ज्यादा यह है कि मुख्तलिफ इलाकों में अपने उलमा पर एतमाद करके कोई फैसला कर लें, और या आप रियासत की सतह पर एहतमाम करेंगे। जब आप रियासत की सतह पर एहतमाम करते हैं तो जिस तरह एक वो उसूल मौजूद है कि लोग अपने फिक्र फहम के मुताबिक अमल करें, दूसरा उसूल भी मौजूद है अमरोहम शूरा बैनहम के तरीके के ऊपर आपने इज्तमाही फैसले करने हैं, तीसरी चीज भी मौजूद है, और वो ये है कि जब आप एक निज़ाम कायम कर लेते हैं, आपके कुछ उलमर होते हैं, कुछ जिम्मेदारी उन पर आ जाती है, तो फिर क्या है, फिर ये है कि उनकी आपको इताअत करनी है,
पाबंदी है।
चुनाचे जिस वक्त हमने एक इज्तमाही नज़म कायम कर लिया, तो इज्तमाही नज़म में अब आपने एक रोयत हलाल कमेटी बनाई, वैसे तो मेरे ख्याल के मुताबिक तो साइंसदानों पर बननी चाहिए, अगर आपने बनानी भी है
ठीक है,
यानी वो फैसला करें, उसमें मेरा क्या ताल्लुक है। हमारे जो सदर ममलकत थे गुलाम इसहाक खान साहब, उन्होंने मुझे भी इसमें नामजद कर दिया था, तो मैंने उसके जवाब में ये लिखा था कि मैं अपने अंदर कोई ऐसी खसूसियत नहीं पाता जो चांद देखने में मुझे दूसरों से मुनफरद करती है, तो इस वजह से मैं माजूर हूँ इस मामले में। तो ये जो इस तरह की कोई कमेटी है वो बना दी रियासत ने, उससे हम इख्तलाफ भी कर सकते हैं, उस पर कोई बात भी कर सकते हैं, लेकिन जब वो बना दी गई है तो दीन और शरीयत का तकाजा ये है कि जो फैसला वहाँ से हो जाए, इस ममलकत का एक एक शहरी उसके सामने सर तस्लीम खम कर दें,
ठीक,
उससे बगावत नहीं की जा सकती। यानी आप अदालत कायम करते हैं तो अदालत के फैसले पर तनकीद हो सकती है,
गोया उसका उसका जो फैसला है वो दीनी फरीजे जैसी हैसियत रखता है।
यकीनन, इसलिए कि उलमा की इताअत के तहत है, यानी वो कमेटी उलमा ने मिलकर नहीं बना ली, उसका तकरर सदर ममलकत करते हैं।
ठीक,
मुसलमानों ने एक हुकूमत कायम की है, उसका एक नज़्म इज्तिमाई है, उस नज़्म इज्तिमाई की जिम्मेदारी जिनको दी गई है उन्होंने उसका तकरर किया है, इस वजह से उससे इन्हराफ का किसी को हक नहीं है। ये फिर दीन का उसूल है, इख्तलाफ का हक है। इख्तलाफ मैं भी कर सकता हूँ, आप भी कर सकते हैं। कोई आदमी ये कह सकता है कि मुझे इस फैसले से भी इत्तफाक नहीं है, जैसे सुप्रीम कोर्ट सबसे बड़ी अदालत है आपकी, तो सुप्रीम कोर्ट के फैसले पे तनकीद कर सकते हैं आप, शाइस्ता महजब तनकीद कीजिए, आप उसकी खिलाफवर्जी नहीं कर सकते।
ओके, ये दो बहुत अलग अलग बात,
ये दो अलग अलग बात,
बिल्कुल ठीक है।
किसी फैसले से इख्तलाफ करना ये एक अलग चीज है। मिसाल के तौर पर मैंने खुदा न खास्ता किसी जुर्म का इर्तकाब कर दिया, अदालत ने फैसला कर दिया उस पर, मुझे तो मालूम है ना मैंने वो जुर्म नहीं किया, लेकिन शहादतें वाकई हो गई, गलत फैसला हो गया, फैसला नाफिज हो जाएगा, मुझ पर भी नाफिज हो जाएगा, मैं फांसी के तख्ते पर भी उससे इख्तलाफ कर सकता हूं, लेकिन उस फैसले से मैं इन्हराफ नहीं कर सकता। तो फैसले से इन्हराफ नहीं किया जा सकता। इस वजह से जब एक नज्म आपने बना दिया तो अब सबके लिए जरूरी है कि उस नज्म की पाबंदी करें। अगर ये चीज हम अपने अंदर पैदा नहीं करेंगे कि नज्म इज्तिमाई की पाबंदी करनी है, आपने अक्सर देखा होगा बहुत से लोग हैं वो एक जलसा मुनक़द करेंगे, एक जुलूस निकालेंगे, उसके बाद ये कहेंगे हम ये काम नहीं होने देंगे, इसकी इजाज़त नहीं है आपको। आप ये कहिए ये काम ठीक नहीं है, ये नहीं होना चाहिए, आपकी जुरिसडिक्शन यहाँ ख़त्म हो गई। आप रायाम्मा को हमवार करें और दबाव भी डालें रियासत पर, लेकिन आपको ये कहने का हक नहीं कि नहीं होने देंगे, क्योंकि नहीं होने देंगे का मतलब ये है कि आप अथॉरिटी को तस्लीम नहीं कर रहे, आप कानून को तस्लीम नहीं कर रहे, आप कानून की हुक्मरानी के बजाय अनारकी के उसूल पर नज़म को चलाना चाहते हैं, इसकी इस्लाम में कोई गुंजाइश नहीं है। ये वो चीज़ है जिसके बारे में रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया है कि जब मुसलमानों का एक इज्तिमाई नज़म वजूद में आ जाता है, इसको अल जमा से ताबीर किया और सुल्तान से ताबीर किया है, और फरमाया मन खरजा मिन सुल्तान शिबरन, एक बलिश्त के बराबर भी अगर आप इससे बाहर निकल के खड़े हो जाते हैं तो माता मीतन जाहिलिया, ये जाहिलियत की मौत होगी।
जावेद साहब, इसमें कुछ प्रैक्टिकल नौइयत के मसाइल पैदा होते हैं, हम स्पेशली पाकिस्तान के हवाले से बात कर रहे हैं कि हमारी रोयत हिलाल कमेटी एक फैसला करती है, लेकिन मैं एक इनफरादी हैसियत में किसी खास मकाम पर रहता हूं और वहां पर मैंने वाकई चांद को देख लिया है, मेरी आंखों के सामने वो चांद है, अब हदीस की रोशनी में चांद है तो मुझे रोज़ा रखना है या इफ्तार करना है अगर ईद का चांद है, लेकिन वो हिलाल कमेटी जो है वो दूसरा फैसला करती है, तो चूंकि मैंने तो चांद खुद अपनी आंखों से देखा है किसी की गवाही पर नहीं, तो मेरे ऊपर फिर क्या लाजिम है?
यही कि आप उस कमेटी के फैसले की पाबंदी करेंगे। अब फर्ज कीजिए कि आप महसूस करते हैं कि उसके नतीजे में आपको एक रोजा जायद रखना पड़ रहा है
या एक रोजा छोड़ना पड़
या
रहा
एक
है।
छोड़ना पड़ रहा है, तो अगर आपने जायद रख लिया तो नफल हो जाएगा,
ठीक है,
ज्यादा यही होगा ना।
ठीक,
और अगर कम पड़ रहा है तो बाद में रख लीजिए, लेकिन आपको नज्म की
बाद में
पाबंदी
रख
करनी है।
लीजिए।
रख लीजिए, आपका इत्मीनान नहीं हो रहा, आपका
अच्छा
इत्मीनान नहीं हो रहा ना,
अच्छा
तो आप रख ले रोजा। देखिए, रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम ने यह फरमाया कि ऐसे हुक्मरान होंगे जो नमाज में बहुत ताखीर कर देंगे,
नमाज में ताखीर करेंगे,
ताखीर कर देंगे,
ठीक है,
यानी जोहर की नमाज का वक्त है या जुमे की नमाज है, खुतबा दे रहे हैं, तकरीर जारी है और वक्त हो गया। ये सूरत हाल पेश आ गई बनू उमैया के ज़माने में, तो फरमाया कि सूरत में क्या करो, वक्त पर नमाज पढ़ो और उनके साथ भी शामिल हो जाओ। इसमें
वक्त
क्या
पर।
तालीम है?
अच्छा,
वक्त पर आपने नमाज पढ़ ली, अपने घर में पढ़ ली, उनके साथ भी शामिल हो जाइए। क्या इसमें क्या तालीम
ये
देगा
हिकमत
वक्त?
क्या है? हाँ, इसकी क्या
इसकी
है?
हिकमत यही है कि फर्द अगर अनारकी के मुकाम पर खड़ा हो जाएगा तो इख्तलाल पैदा हो जाएगा। आप रियासत से इख्तलाफ करें, ये उस शख्स को भी हक है कि वो एक बयान जारी कर दे, चंद उलमा को भी हक है कि वो ये कहें कि ये फैसला ठीक नहीं हुआ। फैसला ठीक नहीं हुआ, ये आप दलाइल की बुनियाद पर कह सकते हैं। आप फैसले को चैलेंज भी कर सकते हैं अगर उसका कोई चैनल बना दिया गया है, लेकिन आप खिलाफ वर्जी नहीं कर सकते उसकी। हम मुसलमानों को अपने अंदर ये चीज़ पैदा करनी चाहिए और ख़ास तौर पर उलमा को पैदा करनी चाहिए कि दीन के सारे अहकाम पर अमल करना है। नज़्म इज्तमाई में जब जिम्मेदारी दे दी गई, आप इससे आगे बढ़िए। इमाम व हनीफा इस चीज़ के कायल हैं कि मुसलमानों की ममलकत मिसाल के तौर पर इंडोनेशिया से लेकर मराकश तक फैली हुई है, एक जगह की रोयत पर सब जगह ऐलान किया जा सकता है।
आपका क्या ख्याल है, ऐसा हो सकता है
नहीं, मैं
एक
आपको
जगह?
मिसाल दे रहा हूं, मैंने तो अर्ज कर दिया कि ये मामला ही असल में साइंस से मुतल्लिक है,
ठीक,
लेकिन इसके अंदर भी क्या चीज़ है कि एक पूरी ममलकत है, अगर उस पूरी ममलकत के अंदर किसी एक जगह की रोयत की खबर आपको पहुंच गई है, तो फरमाया कि इसकी बुनियाद पर आप ईद भी कर सकते हैं, आप रमजान भी शुरू कर सकते हैं। अब इसमें भी इनफरादी आरा का इख्तलाफ हो सकता है। जिन लोगों की शहादत पर आप फैसला कर रहे होते हैं, उनकी जगह बस दूसरे लोग भी हो सकते हैं जो शहादत को चैलेंज कर दें या उनका इत्मीनान ना हो। या मिसाल के तौर पर रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम को दो आदमियों ने आके बताया कि हमने चांद देखा है, मुमकिन है कोई दो आदमी और आए वो कहेंगे हमने नहीं देखा, हमने पूरी कोशिश की, नजर नहीं आया। इस
सही,
तरह की तमाम इत्तलात हो सकती हैं, लेकिन जब आप एक नज्म बना देते हैं तो उस नज्म के तहत ये ईद का मामला, रमज़ान के बाद ईद होनी है ना, ये इज्तमाही मामला है, इसको रियासत से मुतल्लिक किया गया है। हुक्मरान को आना है इस्लामी कानून की रूह से कि वो ईद का खुतबा दे, या उसके नुमाइंदे को आना है। ये सारा का सारा नज्म इस उसूल पर बनाया गया है। जुमे के मामले में ये है, जुमा भी सुल्तान की शर्त के साथ होगा। ये
ठीक है।
दोनों नमाजें असल में रियासत से मुतल्लिक की गई हैं। तो जब एक इज्तिमाई नज्म, या तो आप बनाइए नहीं, यानी ये फैसला कर लीजिए, या इसी पर हुकूमत को कायल कर लीजिए कि वो कोई नज्म ना बनाए, लोग अपने तरीके पर ईद भी कर लेंगे, रमजान भी शुरू कर लेंगे। जब आप नज्म बना लेंगे फिर
फिर तो
उससे
उसकी
इनहराफ नहीं हो
पाबंदी।
सकता। मैंने आपसे अर्ज किया है कि बहुत सख्ती के साथ हुजूर ने फरमाया है कि अल जमा या सुल्तान, ये क्या चीज़ है? यानी मुसलमानों का इज्तिमाई नज्म, इस इज्तिमाई नज्म से निकलने का क्या मतलब है? ज़ाहिर है इनहराफ करना, सरताबी करना, उसके फैसलों को मानने से इनकार कर देना। इख्तलाफ करेंगे हम पूरे जोर के साथ
इख्तलाफ
करेंगे,
करेंगे, इनहराफ नहीं करेंगे,
इनहराफ नहीं करेंगे।
इनहराफ नहीं
इस
करेंगे।
दोनों चीज़ों को पूरे तवाज़ुन के साथ हमारी जिंदगी में मलहूज रहना चाहिए। कानून की हुक्मरानी के मानी ये हैं कि फैसला हो गया, इसके बाद सदर ममलकत को भी उसकी पाबंदी करनी है, वजीर आजम को भी उसको पाबंदी करनी है, सुप्रीम कोर्ट ने फैसला कर दिया है, किसी को हक नहीं है कि उससे इनहराफ करे। उस पर तनकीद का हक है, इख्तलाफ का भी हक है,
ठीक,
फैसला नाफिज हो जाएगा। वरना अगर एक जगह के ऊपर एक अथॉरिटी का फैसला नाफिज आप नहीं मानते, तो फिर किसी अथॉरिटी के फैसले को भी कोई हैसियत हासिल नहीं रहेगी।
जावेद साहब, इसमें जब हम हदीसों का मुताला करते हैं तो हम देखते हैं कि एक बद्दू आया कोई और उसने आके इत्तला दी कि मैंने चांद देख लिया और नबी सल्लल्लाहु अलैहि वसल्लम ने ऐलान फरमा दिया, तो क्या वो किसी एक शख्स की गवाही भी काफ़ी है? या अब जैसे कि हम देखते हैं रोयत हिलाल कमेटी हमारी है, वो मुख्तलिफ जगहों से शहादतें वसूल करते हैं, किसी एक जगह पर एतमाद नहीं करते, तो ये भी कोई मसला है, दीनी मसला है, या ये अब वो कमेटी ही डिसाइड करेगी कि कहाँ कितनी शहादतें लेनी है या क्या करना है?
जो तरीका वो चाहे अख्तियार कर ले। देखिए, असल चीज़ ये है कि आपका इत्मीनान हो गया, रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम का इत्मीनान एक शख्स पर हो गया। असल अथॉरिटी किसके पास है? मुसलमानों के सरबराह के पास, उसने फैसला करना है, उसका इत्मीनान हो गया। लेकिन अगर फ़र्ज़ कीजिए कि आप ये कहते हैं कि नहीं, हमने इसके लिए एक प्रोसीजर बना दिया है, ये इत्मीनान ऐसे होगा, तो फिर उस प्रोसीजर की पाबंदी की जाएगी। تو اس وقت میں سمجھتا ہوں کہ جو بہترین سے بہترین صورت ہو سکتی تھی اگر روئیدی پر آپ نے بنیاد رکھنی ہے وہ اس کمیٹی کی صورت میں اختیار کر لی گئی ہے، بہترین سے بہترین صورت، لیکن دوربینیں وہاں موجود ہوتی ہیں، بلند ترین عمارت پر وہ بیٹھے ہوئے ہوتے ہیں، پورے ملک سے ان کا رابطہ ہوتا ہے، مختلف لوگ اپنی بات ان سے کہہ رہے ہوتے ہیں، ایک وقت تک وہ انتظار کرتے ہیں، یہ سب معاملات ہو گئے، اس کے باوجود غلطی ہو سکتی ہے،
اس کے باوجود غلطی ہو سکتی ہے،
غلطی کو ہم غلطی کہیں گے اگر ہمارے پاس اس کے شواہد ہوں گے، دلائل ہوں گے، لیکن ان کے فیصلے سے انحراف نہیں کریں گے، اس فیصلے کی پابندی دینی لحاظ سے کرنا ضروری ہے، اس کے سامنے سر تسلیم کم کر دیا جائے گا، عید ہوگی اس کے مطابق، روزہ رکھا جائے گا اس کے مطابق، اگر ہمارے ضمیر کا اطمینان نہیں ہوا تو ہم روزہ بھی پورا کر سکتے ہیں اور ہم کوئی اور معاملہ بھی کر سکتے ہیں، لیکن اس دن یہ ہوگا۔ میں تو یہاں تک آپ سے یہ کہتا ہوں کہ مثال کے طور پر آپ انگلستان سے آ رہے ہیں، پاکستان میں آپ نے نزول اجلال فرمایا، وہاں ابھی 27 روزے ہیں، مثال کے طور پر ہو جاتا ہے نا، دو دو تین دن کا فرق پڑ جاتا ہے، اور یہاں پہ 27 روزے ہوئے ہیں کیونکہ آپ جہاں سے چلے ہیں وہاں 27 روزے تھے، یہاں پہ اگلے دن عید کا اعلان ہو رہا ہے، تو آپ عید کے دن روزہ رکھیں گے، آپ جس مملکت میں ہیں وہاں کے نظم کے تحت آپ عید کریں گے، روزے بعد میں پورے کریں گے۔
اچھا، بعد میں
یہی آپ کو کرنا چاہیے،
ٹھیک ہے،
مسلمان عید منا رہے ہیں، آپ ان کے ساتھ عید میں شریک ہوں۔ یہ جو لوگ اس طرح سے الگ الگ روئیتِ حلال کمیٹیاں بناتے ہیں یا اپنے اعلان کرتے ہیں، وہ اصل میں مسلمانوں کی جمعیت میں تفریق پیدا کرتے ہیں، یہ کوئی معمولی درجے کا جرم نہیں ہے، ہمیں مسلمانوں کے ساتھ کھڑا ہونا ہے ان کے اجتماعی معاملات میں، اگر کوئی اختلاف ہے تو علمی استدلال کے ساتھ اپنا اختلاف بیان کرنا ہے۔
اچھا، یہ آپ نے تو بڑی واضح طور پر بتا دیا ابتدا میں ہی کہ آپ کے خیال میں کہ یہ اس طرح ریاستی سطح پر جب کمیٹی ہوگی تو اس میں ماہرین فلکیات ہی کو ہونا چاہیے، اس میں ظاہر ہے علماء کا یا اس کا کوئی کام ہے نہیں، لیکن ہماری جو کمیٹی ہے اس میں علماء بھی موجود ہیں، ماہر فلکیات بھی موجود ہیں، یہ بھی پھر پروسیجر پہ اب ڈیپینڈ کرے گا کہ اگر مثال کے طور پر ماہرین فلکیات اپنے حساب کتاب سے یہ طے کرتے ہیں کہ جی آج چاند جو ہے وہ طلوع ہو چکا ہے لیکن نظر نہیں آ رہا ہمارے علماء کرام کو، تو یہ طے کریں گے جی ٹھیک ہے بھلے طلوع ہو چکا ہے ہمیں چونکہ نظر نہیں آیا ہم اس کو جو ہے اناؤنس نہیں کریں گے، یہ بھی پروسیجر پر اب ان کے
نہیں، دیکھیے انہوں نے کچھ اس کے قاعدے بنا لیے ہوئے ہیں، یعنی ماہرین فلکیات کی رائے کو کہاں تک وہ اہمیت دیں گے یہ بھی انہوں نے قاعدہ بنا لیا ہوا ہے،
ٹھیک ہے،
مثال کے طور پر اگر ماہرین فلکیات یہ کہتے ہیں کہ اس زون میں چاند نظر آنے کا امکان ہی نہیں،
بالکل صحیح،
پوری قطعیت کے ساتھ وہ یہ کہتے ہیں کہ سائنسی لحاظ سے
اس زون میں
چاند ہو ہی نہیں سکتا،
ٹھیک،
تو وہ شہادت کو رد کر دیں گے، اور یہ بالکل صحیح اصول پر کرتے ہیں،
بالکل،
اس کو روئیتِ حلال کمیٹی کے چیئرمین صاحب نے ایک موقع پر بیان کیا تھا کہ ہم اس کا لحاظ رکھتے ہیں،
بالکل
اس بات کا، لیکن وہ یہ کہتے ہیں کہ امکان ہے، فرض کر لیجیے،
یعنی
کوئی بات قطعیت سے نہیں کہی جا رہی
ہے،
تو وہاں پھر ظاہر بات ہے کہ شہادتوں پر فیصلہ ہو جائے گا، تو اس وجہ سے انہوں نے اس کا ایک پروسیجر بنایا ہوا ہے، اس کا آپ مطالعہ کر سکتے ہیں، اور میرے خیال میں میں نے جہاں تک اس پروسیجر کو دیکھا ہے اس میں کوئی ایسی خامی نہیں ہے، یعنی یہ کیا چیز ہے، یہ ہمارا اصل میں عمومی مزاج ہے کہ ہم ریاست کے نظم کو ماننے کے لیے تیار نہیں ہوتے، آپ اگر غور کر کے دیکھیں تو ہمارے یہاں زیادہ تر لوگ انارکسٹ ہیں، وہ ریاست کے نظم کو نہیں مانتے، یہ حدیثیں سب وہ پڑھتے ہیں پڑھاتے ہیں جن کا میں نے ذکر کیا کہ من خرج من الجماع من خرج من السلطان، لیکن یہ کہ اس کا اطلاق ہم پر بھی ہوتا ہے اس کو ماننے کے لیے تیار نہیں ہوتے، نبی صلی اللہ علیہ وسلم نے یہ دونوں باتیں فرمائی ہیں، آپ کو دین میں جو کچھ بھی آپ نے رائے قائم کی ہے اپنے اجتہاد پر عمل بھی کرنا ہے، اور آپ کو نظم اجتماعی کی پابندی بھی کرنی ہے، وہ معاملات جو نظم سے متعلق ہیں،
ٹھیک،
روئیت کا معاملہ جب آپ نے کمیٹی بنا دی اور آپ نے ایک نظم قائم کر دیا تو اب اس سے متعلق ہے، اس کے فیصلے کو مانا جائے گا۔
پریکٹیکلی جاوید صاحب، اب ایک اور بات، ریاست تو اپنا ایک نظم قائم کر دیتی ہے، اس نے کمیٹی بنا دی، اب ہم ظاہر ہے سائنٹیفک دور میں ہیں، ہم جانتے ہیں کہ الگ الگ زون میں چاند کے طلوع ہونے کی الگ الگ ٹائمنگز ہیں، اگر ریاست کا پھیلاؤ اتنا زیادہ ہو کہ اس میں زونز بہت زیادہ دور ہوں ایک دوسرے سے، تو ریاست کو یہ نہیں چاہیے کہ وہ علیحدہ علیحدہ کمیٹیاں قائم کرے، یا وہ ایک ہی کمیٹی پر سب کو اپلائی کر سکتی ہے؟
یہ میں اس کے اوپر کوئی رائے دینے کی بجائے یہ کہوں گا کہ اس کا فیصلہ ماہرین فلکیات کو کرنا ہے، یعنی جس فن کا یہ مسئلہ ہے اس فن کے ماہرین بتائیں،
ماہرین یہ بتا رہے ہیں کہ یہ زون الگ ہے یہ زون الگ ہے، بتا رہے ہیں
ابھی بتا رہے ہیں طلوع کے لحاظ سے،
جی
فرض کر لیجئے کہ ہم اس نتیجے پر پہنچ جاتے ہیں کہ چاند کی پیدائش کے لحاظ سے فیصلہ کر دیا جائے گا مہینے کا،
ٹھیک
ہے، وہ بھی ہو سکتا ہے، اس صورت میں صورتحال بالکل تبدیل ہو جائے گی، یا ہم یہ طے کر لیتے ہیں کہ ہم مکہ مکرمہ کو مرکز بنا کر اس کی بنیاد پر پوری دنیا کے لیے فیصلہ کریں گے، میں نے آپ کو امام حنیفہ کا نقطہ نظر بتایا
جی
اس معاملے میں
جی
کر سکتے ہیں، اس لیے کہ ان کے زمانے میں تو یہ ممکن نہیں تھا کہ مکہ کی رویت کو دنیا تک پہنچایا جا سکے، اب آپ کے پاس ایک ذرائع موجود ہے، تو جس طریقے پر بھی مسلمانوں کا اطمینان ہو جائے، میں نے ایک اور اصول کی طرف آپ کو توجہ دلائی ہے، بحث کیجئے، رائے دیجئے، آپ کو اختلاف ہے یا مجھے اختلاف ہے دلائل دیجئے اس بات کے، لوگوں کو ایجوکیٹ کیجئے، لوگوں کو رائے قائم کرنے کا موقع دیجئے، لیکن جو چیز فیصلہ کن ہوگی وہ اکثریت کی رائے ہے، मेरी आपकी राय नहीं, उस पर कानून बनना चाहिए। यानी दोनों चीजें पैरेलल चलनी चाहिए, मुतवाजी चलनी चाहिए। अक्सरियत की राय पर कानून बनेगा, हम सब उसकी पाबंदी करेंगे। अक्सरियत की राय में कोई गलती हम महसूस करते हैं या बेहतरी चाहते हैं तो उसको लोगों के सामने रखते रहेंगे, उसकी आजादी होनी चाहिए, वो बहस जारी रहेगी शाइस्तगी के साथ, तहजीब के साथ, यहां तक कि अक्सरियत मेरी या आपकी राय की पाबंद हो जाए।
ठीक है, यानी रियासत का जो निजाम इज्तिमाई है, मैं कंक्लूडिंग रिमार्क्स दूं तो निजाम इज्तिमाई से आप इख्तिलाफ तो कर सकते हैं, उनसे तनकीद भी कर सकते हैं, उसे इनहराफ नहीं कर सकते। दिस इज द कंक्लूजन ऑफ,
यही बात इस्लाम ने सिखाई है और यही कानून की हुक्मरानी मानी जाती है।
बहुत बहुत शुक्रिया जावेद साहब, थैंक यू वेरी मच। नाज़रीन, हमने आज बात की रोहियत हिलाल से मुतालिक और हमने तकरीबन तमाम चीज़ों को जो है वो समेटने की कोशिश की। उम्मीद है आपको प्रोग्राम पसंद आया होगा। अगले प्रोग्राम तक के लिए ज़ुबैर अहमद को इजाज़त दीजिए। अल्लाह हाफिज़।